शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफ देहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफ देहिता। नमस्कार, म विष्णु अवस्थी
अनि म सुरेन्द्र पालपाली।
जनताको सेवा गर्ने उद्देश्यले खोलिएका सरकारी एवं गैर सरकारी संस्थाको स्रोत परिचालन व्यवस्थापन एवं काम कार्यवाहीका बारेमा नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम जवाफ देहितामा तपाईलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम शुक्ला फाटा एफएममा बुधबार बाहेक प्रत्येक दिन 6 बजेदेखि 6:30 बजेसम्म सुन्न सक्नुहुन्छ। सरकारी निकाय एवं गैर सरकारी निकायलाई जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दिगो र गुणस्तरयुक्त गराउँदै स्थानीय स्तरबाट नै जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम
जवाफदेहितामा आज हामी खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय कञ्चनपुरले जिल्लावासी सेवा गराएहरूलाई के कस्तो सेवा दिइरहेको छ भन्ने विषयमा कुराकानी गर्दैछौ। कार्यक्रमको शुरूआतमा सुनौ खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय कञ्चनपुर अन्तर्गत भीमदत्त नगरपालिका वडा नम्बर 1 भाँसीमा सञ्चालनमा रहेको खानेपानीका स्थानीय उपभोक्ताहरूसँग गरिएको एक रेडियो सामग्री।
म सुनिता छेत्री। खास गरी ठिकै जस्तो लाग्छ, त्यस्तो अहिलेसम्म त्यस्तो खराबी भेटा होइन। गुणस्तरको हिसाबले भन्दाखेरि खासै खस्का जस्तो लाग्दैन। कुन पक्षलाई भन्ने कसैले आवाज उठाउन सकेको छैन।
मेरो नाम साधना मोरा, धमिलो आउँछ कहिले कहिले। अब खाने पानी 3 टाइम मात्रै आउँछ, योभन्दा बढी टाइम आए पनि हामीलाई सजिलो हुन्थ्यो। बिहान क्याम्पस जाने टाइममा पानी पछि ढिला आयो भने पानी आउँदैन। 6 बजेदेखि कति 9 बजेसम्म पानी आउँछ, पछि क्याम्पसबाट आउने विद्यार्थीहरूलाई अप्ठ्यारो हुन्छ। पछि 9 बजेभन्दा क्याम्पस 10 बजे बिदा हुने विद्यार्थीहरूलाई।
मेरो नाम यादव भट्ट, भाषी ठिकै छ आजसम्म। पानी त धमिलो छ, त्यस्तो गाँज आउने त्यस्तो छ, आजसम्म केही भनेको छैन त्यस्तो। अब के गर्नु पर्यो, पानी शुद्धिकरण गर्नु पर्यो, बनाउनु पर्यो।
वार्ड नम्बर 1 भाषी, नाम नारायण प्रसाद भण्डारी। पानीको गुणस्तर त ठिकै जस्तो लाग्छ जहाँसम्म छ। धमिलो यस्तो होला, कहिले काहीँ बाटोमा बिग्रेको हुन्छ, पाइप फुटेको हुन्छ, कहीँनिर नयाँ नयाँ हो, पछि गएर यो समस्या समाधान होला। अहिले कहिले काहीँ अब खानेपानीको त महिना महिनामा सबैकोमा बिल आउनु पर्यो, टाइममा बिल आउनु आइरहेको छ भन्ने पनि सुनेको छु मैले। सुन्न त बिल आउनु पर्यो महिना महिनामा। मिटर कसैको बढी फास्ट कुदे हुन्छ कि हावा भरिन्छ, यसमा यो मिटरमा हावा भरिएको हुन्छ, त्यो हावालाई चाहिँ के गर्नुपर्छ उनले सोध्नु पर्ने कुरा हुन्छ। मिटर धेरै फास्ट घुम्नु लाग्छ।
चन्द्रकिशोर श्रेष्ठ, भाँसी नै। पानी त उसरी समयमै आउँछ, त्यस्तो त केही पनि छैन। यो राखेको भाँडामा चाहिँ पछि हेर्दाखेरि जम्ने सेतो देखिने त्यस्तो प्रब्लम छ, अरू त त्यस्तो केही पनि छैन। एक त पानी अझ राम्रो भइदिए बेस हुन्थ्यो। दोस्रो कुरो, यो एकजना ग्राहकलाई कम्तीमा पनि 10,000 लिटरसम्म पानी दियो भने अझ बेस हुन्थ्यो।
मेरो नाम नारायण लम्साल, भीमदत्त नगरपालिका वार्ड नम्बर 1 भाषी प्रगति टोल। नयाँ लाइन जोडिएको छ, यसमा एउटै कुरो के छ भने बेला बेलामा 2 दिनसम्म पानी दिइरहेको छैनन्, त त्यसको लागि पानी किन दिएन भन्ने सूचना पनि प्रवाह गरेका छैनन्। जस्तै हिजो पनि दिउँसो पानी आएन, बेलुका पनि हिजोको बेलुका पनि 5 बजे पछाडि पानी आएन, 1 बजे पछि 7 बजेतिर पानी आयो। अनि पानी आउँदाखेरि अहिले के गर्दैछ भनेपछि हावा धेरै हालिदिएको छ। हावा हाले बापत के हुँदो रहेछ, पानीको फोकस चाहिँ कम आउँछ, पानी चाहिँ कम आउँछ, अनि त्यो धारो चाहिँ बढ्ता प्रेस गरेर धेरै ठाउँमा धाराका टुटिएर टुटेका पनि छन्। एक दोस्रो कुरो, मिटर पनि धेरै घुम्छ हावाले। अनि पानीमा त यिनीहरूले चाहिँ जुन दबाई मिसाएको छु भन्छन्, कहिलेकाहीँ त्यो पानी कस्तो आउँछ भने पुरा दुध जस्तो सेतो आउँछ, फोका फोका रहन्छ। त्यो फोका हुनुको त सायद मलाई हावाको हुनसक्छ त्यो। अब समग्रमा अब त्यसमा चाहिँ पानीमा हुनुपर्ने के हुन्छ के हुँदैन भन्ने कुरो अब हाम्रो आँखाले देखिँदैन, त्यो सामान्य कुरो हो, त्यो चेक गर्दाखेरि थाहा हुने कुरो हो। तर अब यसो हेर्दाखेरि बोतलमा पानी भर्दाखेरि पुरै सेतो हुन्छ, अनि पछि गएर मात्रै त्यो पानी अलिक चाहिँ सङ्ग्लो देखिन्छ। खाँदाखेरि त्यस्तो गनाउने पनि त छैन, अलिक पानीको सप्लाई चाहिँ त्यति रेगुलर छैन, राम्रोसँगले दिएका छैनन्।
खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय कञ्चनपुरले जिल्लामा विभिन्न गतिविधिहरू गर्दै आइरहेको छ। खास गरी कञ्चनपुर जिल्लावासीहरूलाई के कस्तो र कसरी सेवा दिइरहेको छ भन्ने विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख पूर्ण बहादुर जोहार चन्द। सुनौ सहकर्मी साथी दानसिंह डङ्गराले उहाँसँग गर्नुभएको यो कुराकानी।
हाम्रो कार्यक्रममा तपाईँलाई स्वागत छ सर।
धन्यवाद छ।
हाम्रो कञ्चनपुर जिल्लामा खानेपानी आयोजना कति ठाउँमा अहिले सञ्चालनमा रहेका छन्?
2072-73 कार्यक्रम बमोजिम 25 खानेपानी योजनाहरू सञ्चालित थिए। तीमध्ये केही आयोजनाहरू चाहिँ विगतबाट सञ्चालन भएका थिए भने केही आयोजनाहरू यसै वर्ष मात्र सञ्चालन भएका आयोजना थिए। कुल 25 आयोजनाहरू सञ्चालित थिए यो जिल्लामा।
अहिलेसम्मकै 25 हो कि?
होइन, यो आर्थिक वर्षमा मात्रै सञ्चालन भएका 25 आयोजना हुन् र आयोजनाहरू बनिएर नयाँ आयोजना थप्ने क्रम भइरहेको छ। यो वर्षको भन्नुहुन्छ भने यो वर्ष चाहिँ 2 आयोजना चाहिँ हामीले सम्पन्न गरेका छौँ, चाँदनी खानेपानी आयोजना र फुलेली खानेपानी आयोजना।
अहिले कञ्चनपुर जिल्लामा खास गरेर कुन कुन ठाउँमा योजनाहरू चाहिँ यो सम्पन्न भइसकेका छन्?
आयोजनाहरू सम्पन्न भएका करिब करिब 24 खानेपानी आयोजनाहरू छन्। जस्तै ब्रह्मदेव खानेपानी आयोजना, बगुन खानेपानी आयोजना, रौटेला खानेपानी आयोजना, कोइराला बजिया खानेपानी आयोजना, झलारी खानेपानी आयोजना, त्रिभुवन बस्ती खानेपानी आयोजना, श्रीपुर खानेपानी आयोजना, यस प्रकार करिब करिब 25 आयोजनाहरू यो जिल्लामा सम्पन्न भइसकेका छन् विगत वर्षदेखि, र ती योजनाहरू चलिरहेका छन्। त्यति स्यालो ट्युबवेल कार्यक्रम अन्तर्गत पनि केही ह्यान्डपम्पहरू पहिले विगत वर्षमा जडान भएर सञ्चालन भइरहेका छन्। यस प्रकार यस जिल्लामा खानेपानी सुविधा उपलब्ध पुगेको जनसङ्ख्याको प्रतिशत 73.2 जति छ भने सरसफाई आधारभूत सेवाको आधुनिक स्तरको सरसफाई सेवा पुगेको जनसङ्ख्याको प्रतिशत 92.7% रहेको छ।
मतलब यो खानेपानीका उपभोक्ताहरूको सङ्ख्या लगभग कति छ?
यो त तपाईँले भन्नुभएको कुरा एक्ज्याक्ट यो जिल्लाभित्रकै एक्ज्याक्ट सङ्ख्या हामीले निकाल्दा त्यही 73% नै हो खानेपानी उपलब्ध भएको जनसङ्ख्या। तर अहिले बन्ने आयोजनाहरूमा मैले एक्ज्याक्ट जोडेको छैन तपाईँले, किनभने करिब करिब 73% जनसङ्ख्यालाई पुगेको छ। 451,000 हो 68 जनगणना अनुसार। 451,000 73% जनसङ्ख्यालाई चाहिँ खानेपानी आधारभूत स्तरको खानेपानी सेवा पुगेको छ। बाँकी 27%लाई हामी काम गरिराखेका छौँ।
यो खानेपानीको आयोजना निर्माणको लागि ठाउँ छनौट गर्दाखेरि तपाईँ कस्तो ठाउँलाई प्राथमिकता दिनुहुन्छ?
यो खानेपानीको आधार छान्दाखेरि यसको प्राथमिकता क्रम हुन्छ। सबभन्दा पहिला त नेपाल सरकारको नीति नियमभित्र रहेर काम गर्नुपर्छ। जस्तै उपभोक्ताहरूले 20% आयोजनाको श्रम तथा नगद बिहोर्नुपर्छ। यो मान्नुभयो भने मात्रै हामी खानेपानी आयोजना सञ्चालन गर्न सक्छौँ। दोस्रो कुरा, टङ्की अथवा पानी पोखरी अथवा मूल अथवा बोरिङ गर्ने स्थान चाहिँ उपभोक्ता समितिले निःशुल्क रूपमा उपलब्ध गराउनुपर्छ। र आयोजनालाई चाहिने जग्गाहरू जसले पानी खाने हो अथवा जो उपभोक्ता हो उहाँहरूले निःशुल्क रूपमा उपलब्ध गराउनु भएन भने आयोजना सम्पन्न गर्न सकिँदैन। र नेपाल सरकारको नियम बमोजिमी जग्गा उपलब्ध गराउने जिम्मेवारी र आयोजनाको 20% लागत बेहोर्ने जिम्मेवारी पनि उपभोक्ता समितिको हुन्छ। ती भइसकेपछि तत्पश्चात उपभोक्ताहरूको कतिको जरुरी छ र कति ठाउँमा पुगिहाएन, यी विभिन्न प्रकारका प्राथमिकता क्रमलाई हेरेर हामी आयोजनाको छनौट गर्छौँ। आयोजना छनौट गर्ने क्रममा पनि गाउँ विकास समितिबाट अथवा नगरपालिकाबाट सिफारिस हुनु पर्यो, त्यसपछि जिल्ला परिषदबाट पास हुनु पर्यो। जिल्लाबाट परिषदबाट पास भएका आयोजनामध्ये प्राथमिकताको क्रममा हामीले आयोजनालाई कार्यान्वयनको चरणमा लैजान्छौँ र सीमित बजेट र प्राप्त जनशक्ति का आधारमा आयोजना छनौट हुँदै जाने क्रममा छ।
खानेपानी आयोजना निर्माणका लागि चाहिँ उपभोक्ताहरूको सङ्ख्या कति हुनुपर्छ उपभोक्ता समूहमा?
नेपाल सरकारले निर्दिष्ट गरे बमोजिम उपभोक्ता समूहहरूलाई विभक्त गर्दा 1,000 बढी जनसङ्ख्या भएको खानेपानी क्षेत्रलाई खानेपानी सुविधा उपलब्ध गराउनु पर्यो भने खानेपानी तथा सभा डिभिजन कार्यालयबाट हुन्छ भने 1,000 तल जनसङ्ख्या भएको क्षेत्रलाई चाहिँ जिल्ला प्राविधिक कार्यालय मार्फत खानेपानी सेवा सञ्चालन गर्ने नीति छ।
उपभोक्ता समूहले चाहिँ आफै लगानी गर्नुपर्छ कि केही यो खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले पनि केही सहयोग गर्छ उहाँहरूलाई?
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले नेपाल सरकारको नीति नियमभित्र रहेर 1000 भन्दा बढी जनसङ्ख्यालाई आयोजना लागतको 80% नेपाल सरकारबाट अनुदान रूपमा प्राप्त हुन्छ भने 20% उपभोक्ताहरूले आफ्नो उपभोक्ताहरूबाट जम्मा गर्ने अथवा श्रम गरेर त्यो बराबरको बिहोर्नुपर्छ।
जस्तै होइन, खाने पानीको नयाँ पाइपलाइन कुनै ठाउँमा जडान गर्नुभयो भने नयाँ उपभोक्ता समूहलाई खाने पानीको सेवा सुविधा दिनु पर्यो भने उहाँहरूले चाहिँ कस्तो प्रक्रियामा जानुपर्छ?
उपभोक्ता समूहले आयोजना सम्पन्न पश्चात यो नीति नियम नै उपभोक्ता समितिको अधिकारमा रहन्छ र नेपाल सरकारको नीति बमोजिममा हामीले केही कुराहरू उहाँहरूलाई बताउँछौँ नबताउने होइन, तर नितान्त यो उपभोक्ता समितिको कार्यक्षेत्रभित्र पर्छ र गरिब जनतालाई केही हदसम्म जडान शुल्क केही मिना गर्न सक्नुहुन्छ अथवा पानी महसुलमा केही घटाउन सक्नुहुन्छ, निशुल्क गर्न सक्ने सम्भावना देखिँदैन। किनभने आयोजनालाई त दिगो पनि राख्नु पर्यो, सञ्चालन पनि गर्नु पर्यो, आयोजना सेवा सुविधा लिएकाहरूबाटै आयोजना सञ्चालन हुने हो, त्यसकारण निशुल्क हुने सम्भावना चाहिँ देखिँदैन र केही प्रतिशत चाहिँ मिना गर्न सक्ने क्षमता चाहिँ उपभोक्ता समिति रहन्छ। त्यो सञ्चालन खर्च धान्नी हो उपभोक्ता समितिले, नाफा गर्ने संस्था होइनन् उपभोक्ता समितिहरू। आफ्नो समूहमा आफैले खानेपानी लिने सुविधा उपलब्ध गराउने हो। यो बनाउँदाखेरिको 80% नेपाल सरकारले उपलब्ध गराउँछ, 20% उपभोक्ता समितिहरूले आफै लगानी गर्ने हो, तत्पश्चात आयोजना सञ्चालन गर्ने जिम्मेवारी उपभोक्ता समितिको। त्यसकारण कति महसुल लिएर आयोजनालाई धान्ने हो, केही कर्मचारी राख्ने हो, बत्तीको महसुल तिर्ने हो, यो कुरा सम्पूर्ण कुरा चाहिँ उपभोक्ता समितिमा निहित हुन्छ र नेपाल सरकारको अर्थ स्वामित्वको खानेपानी संस्थानले पनि त्यही कुरालाई मनन गरेर आफ्नो महसुल दरहरू निर्धारण गरिआएको छ।
कुनै कुनै ठाउँमा कस्तो देखिएछ भने यो ह्यान्डपम्प ट्युबवेलबाट पनि पानी ननिस्किने, निस्के पनि आर्सेनिक देखिने, त्यस्तो ठाउँमा चाहिँ खानेपानीको आयोजना चाहिँ नपुगेको अवस्था छ। जहाँ चाहिँ ह्यान्डपम्पबाट पनि एकदमै प्रशस्त रूपमा एकदम आरामले पानी निस्किरहेको छ, त्यस्तो ठाउँमा चाहिँ यो खानेपानीको आयोजनाहरू पाइपलाइन दिएको छ, त्यस्तो किन भइराखेको छ?
यो त नितान्त उपभोक्ताहरूको मागको आधारमा हुने कुरा हो। हेर्नुहोस्, देशमा गरिब मान्छेहरू प्रशस्त छन्, गरिब मान्छेहरू भटा योजना नपिएको पनि हो, खानेपानीको हकमा पनि जहाँ त्यस्तो ठाउँ होला त्यहाँ उहाँहरूले माग गर्नुभयो होइन होला, माग नगरेपछि त सरकारले त ठ्याक्क त लाँदैन, खोज तलास त गर्ने हो, तर माग भटामै पुर्याउन सकेका छैन भने पहिला माग भटा जानु। यो यसको मुख्य कारण जनचेतनाको कमी पनि हो जस्तो लाग्छ मलाई। पानीको कति महत्त्व छ भन्ने त्यहाँ बुझाएको छैनन्, जहाँ पानी छ त्यहाँ महत्त्व बुझा। जस्तै उदाहरणको रूपमा यो जिल्लामा धेरैजसो 10 फिटदेखि 30 फिटसम्म पानी निकाल्ने प्रचलन छ पानी आएसम्म। त्यो पानी भनेको असाध्यै प्रदूषित पानी हो, त्यो पानी खायो भने तपाईँको जहिले पनि रोग लाग्न सक्ने सम्भावना हुन्छ र सङ्क्रमित हुन सक्ने सम्भावना हुन्छ। त्यही ठाउँमा मान्छेहरूले चाहिँ होइन, यो त 100 फिट 200 फिट गाडेर पानी खान त एक्लै त सम्भव छैन, एउटा समूह बनाएर पानी खानुपर्छ भन्ने सोच आयो होला, ज्ञान आयो होला, त्यसकारण उहाँहरूले एउटा समूह गठन गर्नु, त्यो समूहप्रति पत्रचार गर्नु होला सम्बन्धित गाविस, सम्बन्धित नगरपालिका, सम्बन्धित जीविस कार्यालयमा, त्यसपछि त्यहाँबाट सिफारिस भए अनुसार योजना बनेको हुनसक्छ। जुन ठाउँमा तपाईँले आर्सेनिक छन् भन्नुभयो त्यो ठाउँमा नेपाल सरकारले हामीले 2060 सालमा गरिएको सर्वेक्षण आधारमा केही हदसम्म वर्षको 20-25 थानहरू ट्युबवेल हामीलाई प्राप्त हुन्छ। त्यही चाहिँ जहाँ जहाँ बढी छन् त्यो ठाउँमा हामीले बाँडेका छौँ। गत वर्षको कुरा भन्नुहुन्छ भने गत वर्ष हामीले 16 चाहिँ रौतेली बिचुवामा र 16 चाहिँ श्रीपुर गाविसको शोभाताल एरियामा हामीले वितरण गरेका थियौँ र त्यहाँ बाँडेका थियौँ। यो वर्ष पनि हामीले पत्रचार गरेका छौँ, आर्सेनिक न्यूनीकरण कार्यक्रम अन्तर्गत खानेपानी तथा ढलनिकास विभागमा केही प्राप्त हुन्छ भन्ने हामीले आश्वासन प्राप्त गरेका छौँ, तर यो एकदम सीमित मात्राको छ र यसले समष्टिमा चाहिँ यो ह्यान्डपम्पले चाहिँ सुविधा उपलब्ध गराउने भनेको नितान्त व्यक्तिगत जस्तो मात्रै हुन्छ। त्यस कारणले हामीले पाइप प्रणालीबाट सञ्चालन हुने खानेपानी आयोजनामा जोड गराउनु, ताकि एउटा उपभोक्ता समूह गठन हुन्छ, त्यो उपभोक्ता समूहले केही नभए नि 5-1500 घरधुरीलाई समेट्छ अनि त्यो योजनाबाट एउटा दिगो खानेपानी योजना सञ्चालन हुने भन्ने अपेक्षा लिएको छ। त्यसै अनुरूप हामीले कार्यक्रम सञ्चालन गरिआएका छौँ।
कति फिटसम्म गहिराई तलसम्म गाडियो भने ह्यान्डपम्प अथवा ट्युबवेलमा चाहिँ शुद्ध खाने पानी आउँछ त्यसमा?
यसको कुनै ग्यारेन्टी छैन। पानी कसरी भित्र बसेको छ भन्ने कुरामा भर पर्छ। कुनै कुनै ठाउँमा तपाईँ 50 फिटमा पनि शुद्ध पानी आउन सक्छ, किनभने त्योभन्दा माथि चाहिँ 2-3 लेयरहरू चाहिँ पानी सुरक्षित गर्ने लेयरहरू छ भने, कुनै ठाउँमा तपाईँको 100 फिट 150 फिटमा पनि सुरक्षित पानी आउन सक्दैन। यो नितान्त प्रकृतिको कुरा हो र माटोको बनोटको आधारमा हुने कुरा हो र सामान्यतया यो सरसफाइको हिसाबले चर्पीबाट 100 फिट टाढा खानेपानीको नलका अथवा ह्यान्डपम्प हुनुपर्छ। त्यो भएन भने प्रदूषण हुन सक्ने हुन्छ। अर्को कुरा, तपाईँले पानी प्रयोग गर्ने ठाउँ नै बाट चर्पी चाहिँ 100 फिटको दूरीमा भएन भने तपाईँको पानी चाहिँ फोहोर हुनसक्छ। र यो हिसाबले भन्दा पानीका स्रोतहरू 100 फिटभन्दा माथि भयो भने र चर्पीको दूरीबाट चाहिँ 100 फिटभन्दा टाढा भयो भने यी चाहिँ प्रदूषण हुने सम्भावना न्यून रहन्छ। यसो भन्दामा 100% हुन्छ भन्न खोजेको चाहिँ होइन।
खानेपानी उपभोक्ता समूहका जुन सेवाग्राही छन् उहाँहरूले चाहिँ अहिले कसरी त्यो महसुल तिरिराख्नु भएको छ यो खानेपानीको?
अब यो एक्ज्याक्ट कुरा त मैले सबैको रेकर्ड बताउन सक्दिनँ। जस्तै तपाईँलाई मलाई थाहा छ नेपाल सरकारले भाँसीमा 110 रुपियाँ मिटर 10 युनिटसम्मको पानी पैसा लिइरहेछ। त्यस्तै 120 रुपियाँ 10 युनिटसम्मको ब्रह्मदेव खानेपानी योजनाले लिएको छ। त्यस्तै भाँसी खानेपानी आयोजनामा 180 रुपियाँ 10 युनिटको लिइराख्नु भएको छ। त्यो त केमा भर पर्छ भने तपाईँको सञ्चालन लागत कति आउँछ त्यसमा भर पर्छ। तपाईँको धारा सङ्ख्या धेरै छ भने केही कम हुनसक्छ। धारा सङ्ख्या थोरै भयो भने कर्मचारी त 4-5 जना त सबै ठाउँ लाग्छ। अब त्यसको तलब धान्ने र बत्ती धान्ने गर्ने हो र साधारण मर्मत खर्च गर्नु, यसको केही नियम छैन। तपाईँको यो त खर्च उपभोक्ता संस्थाहरू भनेका नाफा कमाउन जन्मेका संस्था पनि होइनन्, यो सुविधा दिन जन्मेका संस्थाहरू हुन्। त्यसैले यो त नितान्त उपभोक्ता समितिले कसरी कार्य सञ्चालन गर्छ भन्ने कुरामा भर पर्छ।
उपभोक्ता समूहले चाहिँ आफै सञ्चालन गर्ने विषय हो यो?
आफै सञ्चालन गर्ने विषय हो। उहाँहरूले आफै खर्च कति लाग्छ, किनभने 80% त सरकारले अनुदान दिइसक्या, 20% उहाँहरूले बनाउने बेलामा लगानी गरिसक्नुभयो, कसैले श्रममा कसैले नगद रूपमा। अब रह्यो सञ्चालन गर्ने कुरा। सञ्चालन गर्ने कुरा भनेको मूलत यसमा चाहिँ साधारण टुटफुट हुन्छ। तपाईँको मिटर रिडरहरू चाहिन्छ, मिटर पानी पैसा उठाउनलाई, पम्प चलाउनलाई चाहियो, कार्यालय कम्पाउन्ड भएपछि कसैले केही बदमासी गर्दैन, एउटा चौकीदार जस्तो चाहिन्छ, र 5-7 कर्मचारी 1000 धारा भएको संस्थालाई करिब करिब 7-8 कर्मचारी चाहिने भन्ने रिपोर्टले देखाएको छ। नेपाल अधिराज्यको रिपोर्टमा हेर्दा विदेशतिर यो 5 हारारीमा छ, नेपालमा अलि म्यानुअल बढी भएको कारणले गर्दा। त्यसो भन्दा 5-7 कर्मचारी, बत्तीको पैसा र साधारण मर्मतको खर्च, यो जुटाउनलाई मात्र पानी महसुल लिने हो। यो भनेको न्यूनतम अहिलेको हिसाबमा 150-150 भन्दा कम हुँदैन भन्ने हाम्रो हिसाब छ। उदाहरणको रूपमा तपाईँकोलाई एउटा सबभन्दा महँगो पानी भएको ठाउँ नेपाल अधिराज्यमा गोर्खा हो, त्यहाँ 8 युनिटको 500 रुपियाँ तिर्नुपर्छ, किनभने त्यहाँ बोरिङबाट लिफ्ट गरेर खोलाको पानी डाँडाको टुप्पामा लगेर बाँडेको छ। त्यो त आफ्नो लागत कति पर्छ, सञ्चालन लागत कति पर्छ भन्ने कुरामा आधार हुने हो। यो नितान्त सञ्चालकको जिम्मेवारी कुरा हो। सञ्चालक भनेको पानी सेवा प्रदायक भनेका खानेपानी उपभोक्ता संस्थाहरू जसले चलाउनुहुन्छ उहाँहरू नै हो।
कतिपय ठाउँका यो खानेपानीका उपभोक्ताहरूले चाहिँ यो पानी चाहिँ शुद्ध छैन भन्ने गुनासो आइराखेको छ।
यहाँले अब यो कसरी थाहा हुन्छ भने उपभोक्ताहरू जागरुक हुँदैछन् भन्ने कुराको उदाहरण हो यो। यो असाध्यै राम्रो कुरा हो। नेपाल सरकारले आफ्नो सीमित स्रोत साधनले अहिलेसम्म 2017 87% मात्रै खानेपानी सेवा उपलब्ध गराएको छ अधिराज्यभरको डाटा हेर्दाखेरि, र भने करिब करिब 10%-15% हाराहारीमा स्वच्छ खानेपानी उपलब्ध गराएको छ, सुरक्षित खानेपानी उपलब्ध गराएको छ। भन्नाले अधिराज्यभरमै यो क्रम बढ्दो छ। सरकारको मुख्य उद्देश्य नै पहिला आधारभूत सेवाको खानेपानी उपलब्ध गराउने थियो, त्यसै अनुरूप काम भइरहेको छ। यो यस क्रमको हकमा जस्तै हल्दु खालको खानेपानी योजना, महेन्द्रनगर सानासरी खानेपानी आयोजना, भाषी सानासरी खानेपानी आयोजना, यी प्रशोधित पानी बाँड्ने खानेपानी संस्थाहरू हुन्। र महेन्द्रनगरको खानेपानी संस्थानबाट चलाएको पनि यो प्रशोधित खानेपानी बाँड्ने संस्था हो। तर यसको अहिले अलिकति बिग्रिएको हिसाबले यो जागरुक हुनु भनेको राम्रो हो, तर हामीसँग साधनको कमीले गर्दा चाहिँ सुरुमा सरकारले एकैचोटि उपलब्ध गराउन सकेन। त्यसो भएको हुनाले यो बिस्तारै बढ्दैछ। उपभोक्ता जागरुक हुनु भनेको त राम्रो कुरा हो।
यो खाने पानीको जुन ट्याङ्कीबाट यो त्यो पानीहरू जुन खेर बगिरहेको छ त्यसको व्यवस्थापनको लागि चाहिँ तपाईँको कार्यालयले के गरिराखेको छ?
यो तपाईँले भनेको कुराहरू खानेपानी सञ्चालकको जिम्मेवारीको कुरा हो। अहिले मैले भनिसकेँ तपाईँको पानी खेर जानु भनेको तपाईँ त लागत बढाउनु हो नि त। तपाईँ 20,000 लिटर पानी बेच्नुहुन्छ भने तपाईँ 50,000 पानी निकाल्नुहुन्छ भने त तपाईँको 30,000 त तपाईँ फोकडमा पैसा तिर्नुभयो, अनि तपाईँ त्यो 30,000 पैसा कहाँबाट उठाउनुहुन्छ, त्यो 20,000 उठाउनुहुन्छ, अनि तिनी मान्छेलाई महँगो पर्छ। त्यसो भन्दैमा हामीले त्यसमा कामै गर्दैनौँ भन्दा हामीले के गर्छौँ भने वर्षको एकचोटि दुईचोटि उपभोक्ता समितिका पदाधिकारीहरूलाई सम्भवतः एउटा उपभोक्ता संस्थाबाट एकजना मान्छेलाई बोलाएर खानेपानीको सुरक्षा कसरी गर्ने, खानेपानीलाई कसरी चुहावट कम गर्ने र सरसफाइलाई कसरी माथि बढाउने र वातावरण कसरी सरसफाइ राख्ने भन्ने बारेमा एक दुईवटा अन्तर संस्थाहरू बिच पनि कार्यालयले गोष्ठी गर्छ र धेरै जसो हामीले यसमा नै उपभोक्ता समितिका पदाधिकारीलाई प्राथमिकता दिन्छौँ र सबै उपभोक्ता समितिका पदाधिकारी बोलाउन सक्दैनौँ। वर्षको एकचोटि अथवा दुईचोटि उपभोक्ता संस्थाका सम्भवतः धेरै सम्भावना अध्यक्ष होइन भने सक्रिय पदाधिकारीलाई बोलाएर यो बारेमा सचेतना गर्छौँ र आयोजनालाई सेवा कसरी राम्रोसँग दिन सक्नुहुन्छ भन्ने बारेमा पनि मूलत छलफल गर्छौँ र खानेपानी विभागले पनि भएका आयोजनाहरूलाई राम्रोसँग चलाउनु भनेर वर्षको दुई चारवटा आयोजनाहरूमा केही पैसाहरू विनियोजित गर्छ र यो वर्ष पनि हामीले केही योजनाहरूलाई राम्रोसँग चलाउनको लागि उपभोक्ताहरूले आफूले धाने खाएन भनेर लेखी पठाउने गरेका छौँ। त्यसै क्रममा गत वर्ष तिन चारवटा आयोजनाहरूलाई अलिकति पैसा आएको थियो, जस्तै झलारीमा उहाँहरूले अलिकति सेवा विस्तार गर्नु पर्यो भनेर पत्राचार गर्नु त्यो हिसाबमा 3,00,000 रुपियाँ विनियोजित भएको थियो, त्यो 3,00,000 उहाँहरूले पाइप किन्नुभयो। त्यस्तै कोइराला बजियामा पनि हामीलाई चाहिँ अलिक गाह्रो छ भन्ने कुरो भयो, त्यसको लेखी पठाएको त्यसमा पनि हामीलाई करिब करिब 3,00,000 जस्तो आएको थियो। 3,00,000 मात्रै केही पाइपहरू किन्यो, केही पाइप लाइन जोडियो, केही टुटफुट भएको ठाउँ बनाउनु भयो उहाँहरूसँग सल्लाह गरेर। वर्षको 3-4 5 जना कहिले कहिले 3-4 जना त्यसरी केही पैसा आउँछ। त्यहाँ जहाँ जरुरी उपभोक्ताहरू जागरुक छन् उहाँहरू हामीसँग भन्न आउनुहुन्छ, हामीले पत्रचार गरेर माग दिने हो, त्यो मागे आधारमा उहाँहरूसँग छलफल गरेर त्यो काम पनि हामीबाटै हुन्छ गर्ने गरेछ। र मूलत यो उपभोक्ताहरूको जसले सञ्चालन गर्छ सेवा जसले दिने हो नेपाल सरकारले सेवा दिने होइन, खानेपानीको सेवा सुविधा उपलब्ध गराउनु भने सेवा प्रदायक संस्था हुन्। सेवा प्रदायक संस्था भन्नाले धेरै जसो हकमा चाहिँ खानेपानी उपभोक्ता संस्थाहरू छन्, किनभने हाम्रो नेपाल सरकारले खानेपानी बनाउने बेलामै के गर्छ भने योजना सुरु गर्ने क्रममा के भन्छ भने यो बनाएर हामीले चलाउने होइन तपाईँहरूले चलाउनु पर्छ है भन्छ, किनभने अहिले देशभरमा करिब करिब 40,000 आयोजनाहरू बनिसकेका छन्, कुनै साना प्रकृतिकै होलान् कुनै ठुला प्रकृतिन सबै ठाउँ 40,000 कर्मचारी राख्दैन। त्यसभरि नि नेपाल अधिराज्यमै कर्मचारीहरू चाहिँ निजामत सेवामा 80,000 भन्दा छैन भने एक एकजना राख्यो भने 40,000 कर्मचारी त सरकारले धान्न सक्दैन, त्यसो भएर नीति नै त्यस्तो छ, त्यसै अनुसार काम भइरहेछ।
कार्यक्रमको अन्तमा के भन्न चाहनुहुन्छ तपाईँ?
अब यो खानेपानीको गुणस्तरको बारेमा उपभोक्ताहरूको जागरुक बढ्नु भन्ने राम्रो कुरा हो। यस सम्बन्धमा तराईकोमा भूमिगत पानी भएको हुनाले यो जिल्लामा धेरै प्रदूषण पानीहरू छैन, ताकि तर स्यालो ट्युबवेलबाट निकालेका पानीहरू चाहिँ असाध्यै प्रदूषित छ। त्यसो भएको हुनाले यो स्यालो ट्युबवेल प्रयोग गर्ने चलनलाई निरुत्साहित गर्नुपर्छ भन्ने मेरो भावना छ, धारणा छ, नम्बर एक कुरा हो। भने अर्को कुराहरू चाहिँ भइ चलिरहेका आयोजनाहरू चाहिँ राम्रोसँग सेवा स्तर चाहिँ वृद्धि गर्नुपर्छ, यसमा नेपाल सरकारले पनि सक्दो सहयोग गर्छ र उपभोक्ताहरूलाई जागरुक गराउने काममा यहाँहरू जस्तो एफएमहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको कुरा जानकारी गराउन चाहन्छु।
हस् त सर, आफ्नो अमूल्य समय दिएर पनि आफ्ना भनाइहरू हाम्रो कार्यक्रममा राखिदिनु भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद छ, हस् यहाँलाई पनि धन्यवाद।
यिनै जानकारीका साथै रेडियो कार्यक्रम जवाफदेताबाट विदा माग्ने बेला भएको छ। अर्को दिन फेरि अर्को विषयमा कार्यक्रम जवाफदेता लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट कार्यक्रम संयोजनमा साथ दिने विष्णु अवस्थी, दानसिंह डङ्गोरासँगै म सुरेन्द्र पालपाली पनि विदा माग्छु। नमस्कार।